अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिक साथ प्रसारण भइरहेको प्रत्येक हप्ता सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। कार्यक्रम अर्जुनधारा खबरमा हामी अर्जुनधारा नगर क्षेत्रभित्र भइरहेका पछिल्लो क्रममा भइरहेका विकास निर्माणका काम, त्यहाँका जनताको अपेक्षा र जनताको अपेक्षालाई त्यहाँका सम्बन्धित जनप्रतिनिधि र सम्बन्धित सरकारवालाले कसरी लिइरहनु भएको छ भन्ने विषयमा हामी कुराकानी गर्ने गर्दछौँ। आज पनि हामीले अर्जुनधारा नगर क्षेत्रमा पछिल्लो चरण भइरहेका विकास निर्माणमा जनप्रतिनिधिको धारणा के छ, अहिले जनप्रतिनिधिहरूले कसरी जनताको कामहरू गरिरहनु भएको छ, वडामा बजेटको अवस्था के छ, सिलिङ बजेटदेखि बाहेकका नगरका बजेटहरू वडामा कसरी परिचालन भएका छन्, शिक्षा स्वास्थ्य खानेपानी लगायतका कुराहरूमा जनप्रतिनिधिले कसरी ध्यान पुर्याउनु भएको छ, भौतिक पूर्वाधारको अवस्था के छ, विशेष त अहिले अर्जुनधारा नगरपालिका भन्ने बित्तिकै कृषि क्षेत्रलाई विशेष गरेर लिने गरिन्छ, कृषिको क्षेत्र कस्तो रहेको छ र कृषिलाई हामीले चाहिँ कसरी लिन सक्छौँ र कृषि क्षेत्रमा बजेटको अवस्था के छ भन्ने विषयमा पनि आज हामीले कुराकानी गर्न गइरहेका छौँ। यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा अर्जुनधारा नगरपालिका वडा नम्बर 11 का वडा सदस्य पूर्णबहादुर राई प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ। पूर्ण सर, स्वागत छ तपाईँलाई।
धन्यवाद। नमस्कार।
नमस्कार पूर्ण सर, अहिले तपाईँ निर्वाचित भएर आएको पनि करिब करिब 2 वर्षको अवधि हुन लाग्यो, होइन? जनतासँग जनताको काम गर्छौँ, जनताका बिचमा चाहिँ अरूभन्दा फरक योजनाहरू लिएर आउँछौँ, जनताहरूले चाहिँ राज्यले प्रदान गर्नुपर्ने न्यूनतम आधारभूत आवश्यकताहरू चाहिँ हामी चाहिँ पुरा गर्छौँ भन्ने खालको प्रतिबद्धता जाहेर गर्नुभएको थियो तपाईँहरूले चुनाव ताका। यो 2 वर्षको अवधि समग्र कस्तो रह्यो बताइदिनुहोस् न, वार्ड नम्बर 11 मा।
हजुर, अब अलिकति राम्रै रह्यो भन्नुपर्छ, होइन? कृषक त के भन्नु, अब तपाईँको सिलिङ बजेटहरूबाटै काम गर्ने हो, समग्रमा भन्नुपर्दाखेरि ठिकै भयो।
जस्तै वडामा प्राप्त गर्नुपर्ने न्यूनतम आधारभूत आवश्यकताका कुराहरू हुन्छन्, होइन? राज्यले प्रदान गर्नुपर्ने आफ्ना नागरिकलाई स्वास्थ्य पिउने पानीको उपलब्धता, स्वास्थ्यमा चाहिँ पहुँच पुर्याउनु पर्ने हो, यी कुराहरू, बिजुली बत्तीका कुराहरू, शिक्षाका स्वास्थ्यका कुराहरूमा चाहिँ तपाईँहरूले कहाँ पुर्याउनु भयो त? सबै नागरिकहरूले राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गरेको अवस्था रह्यो अहिले।
हजुर, पिउने पानीको सवालमा तपाईँको अर्जुनधारा 11 भरि करिब करिब सबै ठाउँमा पुगिसकेको छ। छिटफुट अलिअलि तपाईँको 2-4 ठाउँ पुगेको छैन होला, होइन? त्यो अब सम्भवतः सबै पुग्छ अब यो हाम्रै कार्यकालभित्र, यही हाम्रो यो चालु आर्थिक वर्षभित्रै पुरा गर्ने हाम्रो लक्ष्य छ। अनि अरू भनेको अब के पो भन्नु, अर्को के
स्वास्थ्यमा के छ त? स्वास्थ्यमा चाहिँ वडामा अहिले स्वास्थ्य चौकीहरूको व्यवस्था कस्तो छ, औषधिहरूको उपलब्धता के छ?
स्वास्थ्यको कुराहरूमा तपाईँको अहिले ठिकै छ, तपाईँको सामान्य उपचारहरू त्यो स्वास्थ्य चौकीमा छ, व्यवस्थित ढङ्गले अगाडि बढिरहेको छ। अब आगामी दिनमा एउटा नयाँ खालको योजनाहरू लिएर आउने एउटा सोच बनाइरहेको छौँ।
कस्तो योजना सर, बताइदिनुहोस् न।
अब तपाईँको कस्तो भने, औषधि पनि, औषधिमा पनि तपाईँको साझेदारी गराउने के,
हजुर,
सामान्य त्यहाँ ट्रिटमेन्ट हुने त्यसको औषधि उपचारहरू चाहिँ तपाईँको साझेदारीहरूमा चाहिँ वितरण गर्ने खालको चाहिँ योजना बनाएर अगाडि आइरहेको छौँ।
जस्तै अहिले त धेरै पालिकाहरूले आफ्ना विपन्न नागरिकहरूको स्वास्थ्य बिमा गराइदिने कार्यहरू पनि अगाडि बढेको छ, होइन? विपन्न नागरिकहरूले चाहिँ औषधि उपचारमा चाहिँ सेवा पुगोस्, पहुँच पुगोस् भन्ने उद्देश्यले तपाईँहरूले स्वास्थ्य बिमालाई कसरी लिनुभएको छ वडामा?
स्वास्थ्य बिमा यस वर्ष हामीले 10 जनालाई गऱ्यौँ, आगामी पनि त्यो कार्यक्रम कन्टिन्यू गर्ने योजना छ।
हजुर।
अनि अब स्वास्थ्य बिमामा नै मेन त तपाईँको स्वास्थ्यको कुराहरू हो नि त मान्छेको, त्यो भएकोले गर्दाखेरि स्वास्थ्य बिमालाई अलिकति अगाडि बढाएर लाने भन्ने योजनाहरू छ। अब साझेदारीको कुराहरू तपाईँलाई मैले भनिहालेँ, होइन? त्यस्तै छ सर।
जस्तै विशेष गरेर नगर अस्पताल पनि तपाईँहरूको निर्माणाधीन अवस्थामा रहेको छ, अहिले नगरमा चाहिँ नगर अस्पतालले कसरी सेवा दिइरहेको छ वडावासीहरूलाई, कि बिर्तामोडका निजी अस्पताल धाउनुपर्ने अवस्था अहिले पनि छ?
अहिले अलिकति त्यो त्यो समस्या र समाधान हुँदै गइरहेको छ. नगरको नगर अस्पताल छ नि, त्यहाँबाट चाहिँ तपाईँको चार पाँचवटा डक्टरहरू चाहिँ अब निरन्तर दैनिक रूपमा चाहिँ तपाईँको सेवा दिइरहनु भएको छ. त्यो त्यो एउटा व्यवस्थापन भइसकेको छ. तर तपाईँ त्यो भएकोले गर्दाखेरि निजी अस्पताल धाउने जुन हुन्छ नि त्यो चाहिँ अलिकति अहिले अहिले अलिकति घटेको छ. त्यो अब हामी बिस्तारै त्यो चाहिँ अब नगर अस्पताल अहिले बन्ने क्रममै छ, होइन, बनिसकेको छैन र पनि व्यवस्थित यता तपाईँको पुरानै अस्पतालबाट भइरहेको छ त्यो सेवाहरू. नगर अस्पताल पूर्ण रूपमा सम्पन्न भइसकेपछि तपाईँको त्यहाँदेखि चाहिँ हामी लगभग तपाईँको त्यो निजी अस्पतालमा नजाने नै खालको चाहिँ हामी बनाउँछौँ.
अब पूर्ण सर, जस्तै 11 नम्बर वाडालाई विशेष त हेर्नु भने कृषि नै हो त्यहाँको प्रमुख चाहिँ,
कृषि अनि तपाईँको
पर्यटन र कृषि हो. विशेष गरेर कृषि क्षेत्रमा चाहिँ अत्यन्तै न्यून बजेट तपाईँहरू बनाउनुहुन्छ क्या. जस्तै तपाईँहरूले करिब करिब 1 करोडको सिलिङ बजेट पाउनुभयो भने कृषिमा 10 लाख पनि छुटिएको हुँदैन. किन कृषि क्षेत्र चाहिँ अहिले पनि पछि परिरहेको छ? त्यहाँको मान्छेहरूले चाहिँ अहिले पनि आत्मनिर्भर खालको, होइन, आफूलाई बाँच्न मात्रै खेती गरिरहेको, यो कृषिमा चाहिँ व्यावसायिकता अझै पनि लागु भएको छैन. किन यसतर्फ चाहिँ कम्ती बजेट छुट्याइरहेको छ? यसमा चाहिँ के छ अवस्था सर, तपाईँको वाडाको अवस्था भनिदिनुहोस्.
यस्तो रहेछ क्या तपाईँको, मैले अब 2 वर्ष भयो मेरो कार्यकाल, 2 वर्ष हुँदैछ भनौँ न, सकिसकेको छ. 2 वर्षको अन्तर्गतमा हामी गइ रनिङ छौँ कि तपाईँको. अब मान्छेलाई बढी चाहिँ पूर्वाधारको कुराहरू चाहियो क्या, बाटो घाटो यताउता, होइन, बाटो घाटोमै बढी हामी चाहिँ तपाईँको फोकस गरिरहेको छौँ. मान्छेको जीवनस्तरको कुराहरूभन्दा पनि बढी बाटो घाटोमै हामी गइरहेको छौँ. बट अब कृषि भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुराहरू
हो,
होइन त. अब तपाईँको कृषिबाटै हरेक कुरा उत्पादन हुन्छ नि त, खेतीबाटै. अबको आगामी दिनमा चाहिँ मैले मेरो विचारमा है, मेरो पर्सनली चाहिँ के छ भने, यो जुन कृषिमा तपाईँको एक खालको चाहिँ नयाँ आयाम लिएर चाहिँ तपाईँको बाँझो जमिन कसरी चाहिँ उत्खनन गर्न सकिन्छ. बाँझो जमिन कम्प्लिटली तपाईँको बाँझो जमिन नराख्ने, होइन, बाँझो तपाईँको खाने लाउने सबै उत्पादन कहाँबाट हुन्छ, जमिनबाटै हुन्छ, हो क्या नि त. अनि जमिन नै तपाईँको चाहिँ बाँझो, हाम्रो तपाईँको यो भूगोलमा हेर्ने भने धेरै जस्तो जमिनहरू देखिन्छ, त्यसलाई नै उत्खनन गरेर अलिक कृषिलाई नै बढी चाहिँ के अरे महत्त्वमा राखेर अगाडि बढाउने खालको योजना चाहिँ छ, होइन. तर अब पूर्वाधारले अलिकति पेरिरहेको एउटा अवस्था छ. अब आगामी दिनमा तपाईँको पूर्वाधार भन्दा पनि अब कृषि, होइन, कृषि र पर्यटनलाई चाहिँ बढी महत्त्व दिएर चाहिँ त्यहीँबाट चाहिँ तपाईँको एक खालको चाहिँ मान्छेको जीवनयापन गराउने एक खालको योजना बनाइरहेको छौँ. कि अब कृषिले नै तपाईँको मान्छेको जीवनयापन गराउने हो भने, अथवा पर्यटनबाट रोजगारीको कुराहरू, होइन,
जस्तै नि सर, तपाईँहरूले गर्न सक्ने भनेको जस्तै प्रविधिका कुराहरू भित्र आएर आधुनिक कृषि प्रणालीमा लान सकिन्छ. एउटा समयमै मल बिउको वितरण पनि नभएको अवस्था छ के कतिपय ठाउँमा. किसानहरूले भनेको बेलामा अहिले पनि युरिया मल पाइरहेको छैन, डिएपी पाइरहेको छ, रासायनिक मलहरूको अभाव हुने गरेको छ. यस्ता कुराहरूमा चाहिँ वडाले नगरले ध्यान दिन सकिने रहेनछ सर?
होइन होइन, त्यो किन नसक्नु सर, हामीले त्यो त्यसमै ध्यान दिएर यसपालि तपाईँको धानको बिउ जुन छ नि, अब धानको बिउ बर्खे हिउँदै धान आउँछ, त्योभन्दा अगाडि नै हामी धानको बिउको लागि चाहिँ एक खालको चाहिँ बजेटको विनियोजनको लागि हामी उयो गरिसकेका छौँ, योजना गरिसकेका छौँ. भन्नुको तात्पर्य के भने, तपाईँको अगाडि नै गर्ने हरेक कुरा योभन्दा अगाडि चाहिँ अलिकति हामी चुकेकै हो. तपाईँको के भन्छ, अलिक अनुभवको नभएको कारणले पनि हुनसक्छ नि त, होइन, त्यो भएकोले गर्दाखेरि त्यस्तो भयो होला. तर आगामी दिनमा तपाईँको पुरा जस्तो सुरु हुन्छ, सुरु हुनुभन्दा अगाडि नै बिउजनको वितरणको कुराहरू, मलको कुराहरू, होइन, खालको योजना गरेर अगाडि बढ्ने खालको चाहिँ योजना बनाएको छौँ सर.
भनेपछि यसपालि बर्खा लाग्दैछ, यसपालि बिउ र मलको अभाव हुने छैन, तपाईँ ग्यारेन्टी लिनुहुन्छ?
ग्यारेन्टी नै त भन्न सकिँदैन. बिउको चाहिँ हामी करिब करिब तपाईँको 2500 दिने हो. मलको चाहिँ ग्यारेन्टी गर्न सकिँदैन, तर बिउको चाहिँ त्यो खालको साझेदारीमा चाहिँ अगाडि नै हामी वितरण गर्ने खालको योजना चाहिँ बनाएका छौँ सर.
अब तपाईँले एउटा कुरा उठाउनु भयो, पर्यटनको क्षेत्रमा पनि अर्जुनधारा 11 अगाडि छ, होइन, त्यहाँ ठुल्ठुला चिया बगानदेखि लिएर सामुदायिक वनहरू छन्, होइन, पर्यटकीय हिसाबले पनि अहिले झापामै चाहिँ चर्चा कमाएका ठाउँहरू पनि छन्. यी ठाउँहरूलाई चाहिँ व्यवस्थित गरेर यहाँ रोजगार सिर्जना गर्नका निम्ति चाहिँ के छ बजेट, कसरी परिचालन भएका छन्, नगरले कसरी हेरेको छ, प्रदेश सरकारले कसरी हेरेको छ?
तपाईँको कस्तो भयो भने, पर्यटन भनेको तपाईँको रोजगारको पूर्वाधार रहेछ क्या. मान्छे अहिले तपाईँको धेरै मान्छेहरू तपाईँ कस्तो भने नि इन्टरटेनमेन्ट खोजिरहेको छ नि त. तपाईँको यो हेर्नु सावन नहुनु सामुदायिकभित्रको एउटा तपाईँको के भन्छ स्थानीय स्थानीय स्मृति प्रतिष्ठान छ नि. तपाईँ यति मान्छेहरू आउँछन् त्यहाँनिर त्यस्तै खालको हामी यहाँ लक्ष्मीधाम पर्यटन क्षेत्र बनाउने एक खालको योजना गरिरहेको छौँ. त्यो काम सुरु भइसकेको छ होइन. त्यसमा केही लगानीहरू गर्दैछौँ. अब आगामी पनि तपाईँको त्यो लगानीहरू मतलब भित्राउने योजनाहरू चलिरहेको छ. त्यहाँनिर तपाईँको पर्यटन भइसकेपछि तपाईँको मान्छेहरूले धेरैले रोजगार पाउने, धेरै त्यो तपाईँको त्यहाँनिर के भन्छ दोकानहरू चल्ने होइन, केही मान्छेले रोजगारीहरू पाउने भएकोले गर्दा त्यो चाहिँ एक खालको महत्त्वपूर्ण चाहिँ तपाईँको रोजगारीको एउटा आधार बन्ने खालको भएकोले गर्दाखेरि त्यो हामीले बनाउने योजना गरिरहेको छौँ. यो समग्र भन्नुपर्दा नमुना सामुदायिक वनलाई नै चाहिँ खालको चाहिँ पर्यटनीय क्षेत्रको रूपमा चाहिँ अगाडि बढाउने योजना हामीले तय गरेका छौँ सर.
जस्तै तपाईँको क्षेत्र हेर्ने हो भने अहिले पनि धेरै मजदुर सुकुम्बासी अव्यवस्थित बसोबासीहरू रहेको क्षेत्रमा पनि गर्न लिन सकिन्छ होइन. धेरैजनाहरूले अहिले सरकारी जमिनमा अथवा लामो समयदेखि आफूले बसोबास गरेको धनी पूर्जा प्राप्त गर्न नसकेका अवस्थामा पनि धेरै मानिसहरू बसोबास गरिरहनु भएको छ. उहाँहरूलाई व्यवस्थित गर्नेतर्फ चाहिँ सभामुखले समेत धनी पूर्जा वितरणको कार्य तपाईँकै वडाबाट सुरु गर्नुभएको थियो. ती कार्यहरू कहाँ पुगे अहिले? त्यहाँका जनताहरूलाई व्यवस्थित रूपमा बसाउने कार्य, उहाँहरूलाई धनी पूर्जा वितरणको कार्यहरू कहाँ पुग्यो अहिले?
अब त्यो काम अन्तिम चरणमा पुगिसकेको थियो. अहिले तपाईँको विघटन भएको छ होइन. अब त्यो पुनर्गठन भएपछि हामी तपाईँको त्यसलाई चाहिँ अगाडि बढाउने योजना छौँ. 172 जनाको हामीले तपाईँको 7 दिने सूचनामा नाम प्रकाशित गरिसकेका थियौँ होइन. त्यसमा तपाईँको केही ढिलासुस्तीको कारणले गर्दाखेरि त्यो के अरे के भन्छ
अहिले रोकिएको अवस्था छ.
अहिले रोकिएको छ. तपाईँको यो नयाँ अब लगतै हुन्छ होला. तपाईँको यो के भन्छ नयाँ के अरे पुनर्गठन हुन्छ होला नि त आयोग. त्यसपछि चाहिँ तपाईँको त्यो कामलाई अगाडि बढाएर हामी तपाईँको यो वार्डमै तपाईँको एक खालको यस्तो हिसाबले काम गरिरहेको छौँ कि यो सुकुमासी भन्ने कुरा चाहिँ नहोस् भन्ने खालको चाहिँ ढङ्गले काम गरिरहेको छौँ. समग्र तपाईँको एक एउटा क्षेत्रमा चाहिँ समग्र वार्डकै वार्डलाई हेरेर नै हामीले काम गरिरहेको छौँ सर.
जस्तै यो राजस्व तिर्ने कुरामा चाहिँ आफ्नो जमिन किने बराबर तिर्नुपर्ने भयो. हामीले चाहिँ धनी पूर्जा प्राप्त गर्दा पनि अत्यधिक धेरै राजस्व बुझाउनु पर्ने अवस्था सिर्जना भयो. यसको लागि चाहिँ नगरले पहल गरिदिनु पर्यो केन्द्रीय सरकारसँग भन्ने खालको जनताहरूले माग गरेका छन्. यस विषयमा छलफल भएको छ कि छैन?
हजुर सर, यसको बारेमा चाहिँ हामीले छलफल गरेर माथि तपाईँको सम्माननीय सभासम्म पुऱ्यायौँ. त्यो कुराहरू घट्ने भन्ने खालको कुराहरू पनि आयो, घट्छ भन्ने खालको पनि प्रतिबद्धता आयो, तर पछि घट्ने खालको कुराहरू भएन. हामी त्यही कारणले पनि अलिकति पछि पऱ्यौँ क्या सर. स्पष्ट भन्नुपर्दाखेरि हामीले 172 जनाको धनी पूर्जा निकाल्नुको के अरे 7 दिने सूचनामा हकदाबी सम्बन्धी सूचना निकालिसकेपछि हामी होल्ड गर्नुको कारण पनि त्यही थियो होइन. नभए अब त्यसलाई फुगिसकेको थियो सबै कुराहरू. अब त्यो जुन राजस्व घट्ने खालको कुराहरू आइसकेपछि लु त 2001 महिना पर्ख्यौँ भन्ने खालको कुरो भएपछि 1 महिना पर्ख्यौँ, पर्खिँदा पनि भएन, अर्को महिना पर्ख्यौँ, पर्खिँदा तपाईँको अर्को यो के अरे आयो क्या विघटनको. तपाईँको हामीले चाहिँ तपाईँको त्यो आशा गरेको थियौँ क्या के अरे सरकारबाट त्यो राजस्व घटोस्. राजस्व घटेपछि अब राजस्व जगाएर जग्गा किन्नु र राजस्व तिर्नु बराबर जस्तो देखिन्छ के. त्यो भएकोले गर्दाखेरि त्यो राजस्व घटिसकेपछि हामीलाई चाहिँ सही मूल्यमा होइन सहुलियत मूल्यमा चाहिँ हामीले चाहिँ जग्गा निकाल्न सक्थ्यौँ भनेर चाहिँ होल्ड गऱ्यौँ. होल्ड गर्दा गर्दै तपाईँको आयोग विघटन भएको थियो सर.
अब
हामी अहिले पनि के आशा गर्छौँ भने के अरे माथिबाट चाहिँ सम्माननीय सभामुखदेखि के भन्छ सम्बन्धित निकायहरूबाट चाहिँ त्यो राजस्व घटाइदिनुपर्छ भनेर चाहिँ हामी चाहिँ माग गर्छौँ. अत्याधिक मात्रामा राजस्व छ क्या सर.
अब अर्को एउटा तपाईँको वडाको जटिल प्रसङ्गको विषयमा कुरा गर्छु. अत्यधिक धेरै मजदुरहरू रहेको वडामा पनि तपाईँको पर्छ. धेरै मजदुरहरू अहिले विशेष गरेर चिया मजदुरको रूपमा रहनु भएको छ, लगायत अन्य मजदुरहरूमा मजदुरहरू पनि धेरै रहनु भएको छ. उहाँहरूलाई व्यवस्थित गर्न उहाँहरूलाई राज्यले तोकेको न्यूनतम आधार चाहिँ न्यूनतम चाहिँ तलब तनाखा दिलाउनको निम्ति के छ पहल कसरी गर्नुभएको छ? सधैँ आन्दोलन हुने गर्छ चिया मजदुरहरूको त्यहाँ तपाईँहरूकै क्षेत्रमा. उहाँहरूलाई व्यवस्थित गर्न अथवा राज्यले तोकेको चाहिँ पारिश्रमिक दिलाउन तपाईँहरूको भूमिका के रहन्छ?
होइन, तपाईँ राज्यले तोकेको जुन छ नि पारिश्रमिक त दिइरहेको होला, तर तपाईँको त्यहाँ समस्या भनेको चाहिँ जुन दैनिक दिने ज्यालाहरू छ नि समयमा नदिएको एउटा समस्या रहेछ. जुन हुन्छ नि तपाईँको हप्ता मासिक के अरे साप्ताहिक रूपमा दिने जुन परिपाटी थियो त्यहाँनिरको त्यो चाहिँ तपाईँको नदिइरहेको एउटा अवस्था चाहिँ छ होइन. त्यसको लागि हामी पहल गर्ने यो खालको योजना बनाइरहेका छौँ सर. अब उहाँहरूको मजदुर भनेको त होइन, अरू अरू केही आधारहरू हुँदैन नि त खाने लाउनेको कुराहरू त. त्यो एउटा तपाईँको आधार भनेकै त्यही मजदुरी नै हो, अरू ठाउँ त हुँदैन. त्यो भएकोले गर्दाखेरि उहाँहरूले नपाइरहेको एउटा अवस्था चाहिँ छ. ए के अरे हप्ता दिनमा चाहिँ मासिक साप्ताहिकमा चाहिँ तपाईँको तलब दिने थियो तर त्यो नदिइरहेको एउटा कन्डिसन छ. त्यसमा हामी एउटा त्यो पहल गर्दैछौँ सर. त्यो चाहिँ एउटा समस्याको रूपमा चाहिँ छ हामीलाई अलिकति त्यो त्यहाँ हाम्रो च्यालेन्जिङ रूपमै छ भनौँ न सर. त्यहाँ पहल गरिरहेको छौँ सर. चाहिँ
अब अर्को कुरा
त तपाईँको दिने जुन पारिश्रमिक चाहिँ के भन्छ राज्यबाट तोकिएको पारिश्रमिक चाहिँ दिइरहेको छ सर.
अब अलिकति प्रसङ्ग छ, जस्तै तपाईँहरूको क्षेत्रमा अहिले बस पार्क छ है. यो बस पार्क चाहिँ सधैँ चर्चामा रहन्छ. यहाँ चाहिँ युवा युवतीहरू लागु औषध दुर्व्यसनमा फस्ने गरेका, यौन व्यवसायमा लाग्ने गरेका, संलग्न हुने गरेका लगायतका धेरै विकृतिहरू त्यहाँ सुन्न पाइन्छ. त्यसलाई व्यवस्थित गर्नतर्फ चाहिँ तपाईँ त्यहीँको जनप्रतिनिधि पनि हुनुहुन्छ. बस पार्कलाई व्यवस्थित गर्ने, त्यहाँ भइरहेका यस्ता विकृतिहरूको चाहिँ न्यूनीकरण गर्नेतर्फ चाहिँ कसरी ध्यान दिनुभएको छ सर?
अब यो एउटा चाहिँ सबैभन्दा ठुलो समस्या हो तपाईँको हाम्रो यो यो बस पार्क मात्रै नभएर एउटा साझा समस्या देशकै समस्या होला के अरे मलाई चाहिँ के लाग्छ त्यो लाग्छ है तपाईँको. किनभने नि यो यहाँ बस पार्क अथवा अजन्तार एघारमा त होइन, देशमै त्यस्तो समस्या छ. तर हामीले यो अब मेन कुरो चाहिँ तपाईँको के रहेछ भने यसलाई चाहिँ सचेतनै गराउनुपर्ने हो होइन. सचेतनाको लागि चाहिँ यसपालि पनि हामी दुईवटा कार्यक्रम गऱ्यौँ होइन. दुईवटा यो बस पार्क क्षेत्रलाई कोड गरेर तपाईँको उता देउनिया क्षेत्रलाई चाहिँ कोड गरेर दुईवटा कार्यक्रम गऱ्यौँ. त्यो कार्यक्रमले पनि केही न केही खालको हामीलाई चाहिँ उयो गर के प्रभाव पार गर. त्यसको लगत्तै तपाईँको दोस्रो दिनदेखि देउनियामा चाहिँ तपाईँको आमा समूहको चाहिँ स्थापना भयो र उहाँहरू चाहिँ दुर्व्यसन विरुद्धमा चाहिँ लागिरहनु भएको छ होइन. उहाँहरूलाई पनि हामीले एउटा चाहिँ समर्थन गरेर चाहिँ तपाईँको खालको चाहिँ त्यो विरुद्ध चाहिँ लाग्नुपर्छ भनेर चाहिँ हामीले उहाँहरूलाई गरिरहेको छौँ होइन. अब बस पार्क क्षेत्रमा पनि तपाईँको त्यस्तो खालको कार्यक्रमहरू ल्याउने खालको योजना चाहिँ बनाइरहेको छौँ सर. एकदम जटिल छ सर.
अन्त्यमा चालु आर्थिक वर्षको बजेटको अवस्था कहाँ पुग्यो? तपाईँहरूले छुट्याएर आएको सिलिङ बजेटको चाहिँ अवस्था के छ र आगामी आर्थिक वर्षमा चाहिँ तपाईँहरूले के लक्ष्य लिनुभएको छ बताइदिनुहोस् न.
चालु आर्थिक वर्षको तपाईँको अन्तिम अन्तिम चरण नै छौँ. हामीले करिब करिब सकिसकेको छ हाम्रो केही केही योजना बाहेक होइन, अरू कम्प्लिट नै भइसकेको छ. अब आगामी आर्थिक वर्षमा चाहिँ तपाईँको अलिकति अब पूर्वाधार त हुँदै भइहाल्छ. पूर्वाधारलाई पनि कोड गरेर अलिकति तपाईँको रोजगारमूलक अनि तपाईँको कृषि क्षेत्रलाई बढी चाहिँ फोकस गरेर चाहिँ खालको चाहिँ तपाईँको बजेट ल्याउने योजना छ.
हस्, अत्यन्तै व्यस्तताका बावजुद पनि समय प्रदान गर्नुभयो र चाहिँ त्यहाँका समग्र विकास निर्माणका काम गतिविधिहरूका बारेमा जानकारी गराइदिनु भयो सर. यो समय प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु.
हस् त, तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु कि मलाई पनि दुई शब्द तपाईँको यो के भन्छ रेडियोबाट बोल्ने मौका दिनुभयो. तपाईँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु.
हस् नमस्कार. उहाँ हुनुहुन्थ्यो अर्जुनधारा नगरपालिका वडा नम्बर 11 वडा सदस्य पूर्णबहादुर राई रेडियो भिजनमा कुराकानी गर्दै. हस् त, आजलाई अर्जुनधारा खबर यति नै. हामी आगामी अङ्क फरक व्यक्तित्वसँगको फरक प्रसङ्ग लिएर उपस्थित हुने नै छौँ. त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु. निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला. नमस्कार.